अतिथि देवो भव।
नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अतिथि देवो भवमा। म माया कणेल सुने जितिन्छ विजय एफएम 101.6 मा। हरेक दिन प्रसारण भइरहेको कार्यक्रम अतिथि देवो भवमा आजका अतिथि हुनुहुन्छ पूर्व शिक्षक अध्यय संस्था लुम्बिनी अञ्चलका सचिव शोभाकर ढकाल। उहाँसँगको अन्तरङ्ग कुराकानी अबको क्रममा उहाँसँग हामीले उहाँको दिनचर्याका कुराबाट कुराकानी सुरु गरेका छौँ।
दिनचर्या अहिले दैनिक सत्सङ्ग, हामीहरू दैनिक सत्सङ्ग, आजका सत्सङ्ग, भोलि सत्सङ्ग, पर सत्सङ्ग, हाम्रो 12 महिना चाहिँ हामी सत्सङ्ग बितिराखेका छौँ।
सत्सङ्ग भन्नुभयो नि, कस्तो सत्सङ्ग?
अध्ययन संस्था, अध्ययन संस्थाको सत्सङ्गमा हामीले दिनचर्या बिताइराखेका छौँ। बिहानै, दिउँसै, बेलुकै, जतिखेर पनि अब सत्सङ्गै हो। हामीले यसलाई पेसागत रूपमै मानेका छौँ। यो मैले 32 वर्ष शिक्षक पेसामा रहेर सेवा गरेको, अब मेरो कार्य अवधि त अझ 12 वर्ष बाँकी थियो। 12 वर्ष छँदाछँदै पनि मैले त्यागपत्र दिएको हो। कार्यवधि उमेरको हदले मेरो 12 वर्ष बाँकी थियो, पेन्सन त भएको हो। अध्ययन विश्वविद्यालयमा मैले पढाएँ, यसो पठन पाठनमा सहभागी भएर अध्ययन वृन्दान्तमा आचार्य गरेको हो। त्यसबाट हामीले के पायौँ भन्दाखेरि, हामीले जीवनमा नगरी नहुने काम आफूलाई चिन्नु सत्सङ्गको माध्यमद्वारा। जबसम्म हामीले म को हुँ भएर आफूले आफूलाई चिन्दैनौँ, तबसम्म हामीले 84 लाख यानीको हामीले सहभागी हुनैपर्छ। जसले गर्दा हामीले आफ्नो वास्तव स्वरूपलाई चिनेर सदाको लागि जन्मको चक्रबाट छुटी मुच्छे हुने अवसर हामीलाई मिलेको छ। अध्यय संस्था ब्रह्मज्ञान, अध्यय संस्थामा लागेपछि हामीले आफूलाई चिनेर 84 लाख योनिबाट पार हुने, फेरि जन्म लिनुपर्ने, त्यसको लागि हामी अध्यय संस्थामा प्रवेश गरेका हौँ। जन्म र छुटाउने संस्था हो यो।
तपाईँले जुन अध्यय संस्थामा लागेर दिनहुँ सत्सङ्ग गर्दा आफूलाई भगवान्को नजिक पाउनुहुन्छ।
भगवान नजिक पाइन्छ र हाम्रो चित्त शान्त हुन्छ। कहिले पनि हाम्रो मन विषय जाँदैन, सदा सर्वदा आत्मा परमात्मा आकर्षित भइरहन्छ मन हाम्रो।
तपाईँको बाल्यकालतिर जान चाहन्छु म।
बाल्यकाल
कहाँ, कहिले जन्मिनु भयो?
गण्डकी अञ्चल, तनहुँ जिल्ला, व्यास नगरपालिका, वार्ड नम्बर 8, साबिक मिर्लुङ, वार्ड नम्बर 2 हो। हाल व्यास नगरपालिका वार्ड नम्बर 8 मा जन्म भई 2045 सालसम्म त्यहीँ बसोबास भयो।
बाल्यकालकै कुरा गरौँ न, तपाईँले त्योभन्दा पहिला 45 सालसम्म चाहिँ जसरी तनहुँमै रहनुभयो,
तनहुँमै
त्यति बेलाको त्यहाँको माहौल चाहिँ कस्तो थियो?
मलाई यो संसारदेखि बच्चाकालदेखि नै बढेको लाग्थ्यो। सानो बच्चाकालदेखि नै मैले तोत्रहरू, भौतिक तोत्रहरू तिन कक्षा पढ्दादेखि नै भगवती तोत्रहरू किनेर अरूले पाठ गर्दा देखेर ए पाठ गर्नुपर्ने रहेछ भनेर मैले त्यो कण्ठ भइसकेको थियो तिन कक्षामा पढ्दैमा। भौतिक तोत्र यस्तै धार्मिक कार्यक्रमहरूमा जहाँ कथा छन्, पुराणहरू छन्, त्यहाँ चाहिँ जाने चाहना हुन्थ्यो, जानी सुन्ने गरिन्थ्यो। बुवा आमा त साना किसानै हुनुहुन्थ्यो।
तपाईँले के काम गर्नु पर्थ्यो नि सानो हुँदा?
मैले खास केही काम गर्नु पर्दैन थियो। खास मेरो काम चाहिँ यही पढाइमा माने व्यस्त थिएँ पहिला। त्यसपछि चाहिने 2029 सालदेखि म शिक्षक पेसामा प्रवेश गरेको हुँ।
पढाइ चाहिँ कहाँ कहाँ पढ्नुभयो?
सर्वप्रथम अब गाउँकै प्राइमेरी स्कुल थियो, त्यो गाउँकै प्राइमेरी स्कुलमा श्रीकृष्णालय प्राइमेरीमा पढियो। त्यसपछि सप्तधारा निमावि कुन्छा लम्जितामा अध्ययन गरियो। त्यसपछि त्यहाँबाट चाहिने 8 कक्षा पास गरेर त्यहाँ शान्ति माध्यमिक विद्यालय कुन्छामा अध्ययन गरियो। त्यहाँ एसएलजी पास भइयो। त्यसपछि जागिरमा, त्यसपछि एसएलजी पास हुने बित्तिकै चाहिने एसएलजी दिएदेखि नै, एसएलजी दिएको भोलिपल्टदेखि नै त्यसपछि शिक्षक पेसामा प्रवेश गरियो।
कहाँ पढाउनु भयो नि?
त्यसपछि सुरुमा याद छ, श्रीकृष्ण जुन कृष्ण पढिएको थियो त्यही स्कुलमा पढाइयो सुरुमा। त्यसपछि चाहिने श्रीकृष्ण शहीद धर्म निमावि, त्यहाँबाट चाहिने श्री बसन्त प्रावि पोल्याङ यहाँ कमलबारी तनहुँ, त्यहाँबाट फेरि उता घिरिङ विष्णु निमावि घिरिङ गजरकोट, त्यसपछि फेरि यता सरोवर आएर बसास्थान मावि तारुका तनहुँ, त्यसपछि त्यहाँबाट सरोवर आएर फेरि कृष्णालय प्रावि बाहुन पोखरा, फेरि त्यहाँबाट कृष्णालय प्रावि बाहुन पोखरा भएपछि फेरि त्यहाँबाट चाहिने श्री शहीद धर्म निमावि पूर्णिमाराङ, त्यहाँबाट जिरौतर जिल्ला मावि विजयपुर, मावि विजयपुरबाट फेरि सर भएर लमजुङ मालिका निमाविबाट म रिटायर भएको हो। सेवा मेरो 32 वर्ष हो, 29 सालबाट 61 सालसम्म।
यो तपाईँले सुरुमा आफै पढेको स्कुलमा पढाउनु भयो, आफै पढ्नुभयो, आफै त्यहाँ पढाउँदा कस्तो लाग्थ्यो नि त्यति बेला? आफै पढेको स्कुलमा आफै पढाउँ,
त्यो पहिला विद्यार्थी जीवनको नि हामीलाई विद्यार्थी नै हो कि भन्ने जस्तो लाग्थ्यो, हामीलाई विद्यार्थी नै हो कि भन्ने विद्यार्थी जीवनको झर्को आउँथ्यो हामीलाई त्यतिखेर।
हामीहरूलाई
कण्ठ बुझाउनु पर्थ्यो. अब गुरुहरूले हामीलाई त्यहाँ पिट्नु हुन्थ्यो, कण्ठ भएन भने हातमा छडीले या सिमला सिमला उठेको हुन्थे गुरुहरूले एकदम. त्यो बेला अहिले जस्तो होइन, त्यो बेला किताब पढेर कण्ठ बुझाउनु पर्थ्यो पाठ.
तपाईँले आफैले पिटाइ खाएको अनुभव छ?
पिटाइ पनि खाइएको बेलामा अनुभव एकदम अनुभव छ मलाई. एकदम एउटा वडै मलाई त्यस्तो पिटाइ खाएको थिएन. एकपल्ट आठ कक्षामा पढ्दाखेरि मलाई चाहिँ नि एउटा मिनिङ वर्ड सोध्नु भयो, त्यो चाहिँ नि वर्ड मलाई आएन. तिमीले दिनदिनै पढ्छौ ज्योमेट्रीमा, ज्योमेट्रीमा तिमीले दिनदिनै पढ्छौ त ल भन भन्दाखेरि प्रुफ प्रुफ माने के साबित गर्नु भन्नु भन्नु छ. मलाई त्यो आएन. पाठ नाम जति उठ भन्नुभयो सरले पहिला, पाठ नाम जति उठ भनेर उठ्नुभयो. अरू चाहिँ उठे म चाहिँ आउँछु भनेर बसेँ. अरू सबै मिनिङ आयो, एउटा मिनिङ मलाई आएन. ए तपाईँ ढाँट्ने, तपाईँ ढाँट्ने आउँछ भनेर भयो नि भनेर फेरि भिन्नु भयो. त्यसपछि मैले कहिले पनि पिटाइ खाइनँ. पाठ जहिले पनि तयारी गर्ने, जहिले पनि तयारी गर्ने.
धेरै पढ्नुहुन्थ्यो, एकदमै तयारी गरेर पढ्नुहुन्थ्यो,
एकदमै तयारी गर्ने.
त्यसपछि पिटाइ खानु परेन,
पिटाइ खानु कहिले पनि पढ्दै परेन. पढाइमा आठ कक्षामा त्यो एकपल्ट खाएको, त्यसपछि तर पढ्दै परेन. त्यहाँभन्दा पछि चाहिँ कति पनि परेन.
अरू विद्यार्थीहरूले कतिको पिटाइ खान्थे?
खान्थे अरूले त, अरूले त खान्थे. मेरो इङ्ग्लिसमा मेरो राम्रै थियो इङ्ग्लिस चाहिँ. त्यसो भएको कारणले अब त्यो मलाई जाने साथीहरूले ल छडी बनाएर लिएर आउनु भन्नुहुन्थ्यो सरले. लठ्यो छडी बनाएर लिएर आउनु भनिन्थ्यो. मैले छडी लाँदाखेरि साथीहरूले बाटा खोज्थेँ, म घर फेरि उजुर गर्थेँ. मलाई साथीहरूले बाटा बाटामा चाहिने ए के गरे तपाईँ, के गरे त अहिले हामीले पिट्न छडी बनाएर लिएर गएको यी भन्थे साथीहरूले.
त्यो रमाइलो हुन्छ होइन,
रमाइलो एकदमै रमाइलो. विद्यार्थी जीवन त अब हाम्रो त यति भन्ने कि त्यो कुनै किसिमको अरू चिन्तै हुँदैन थिएन विद्यार्थी जीवनमा.
तपाईँ सुरुमै विद्यालयमा पढाउँदा के कसरी छनौट भएर पढाउनु भयो कि के गरेर पढाउनु भयो?
हो जिल्ला शिक्षा आयोगबाट पहिला पढिनँ. पहिला त अस्थायी नियुक्ति हो,
हजुर
अस्थायी नियुक्ति लियो आफ्नो विद्यालयमा. जिल्ला शिक्षा आयोगबाट उता शिक्षा आयोगबाट त उसमा बसास्थान माविमा हो
अस्थायी नियुक्ति चाहिँ आफ्नो विद्यालय.
थाई नियुक्ति चाहिँ त्यहाँ बसास्थान माविमा 32 सालमा थाई नियुक्ति.
तपाईँले लगभग 32 वर्षको पढाएको अनुभव छ भन्नुभयो नि, त्यो पढाउँदाखेरिका केही कुराहरू चाहिँ याद गर्नुहुन्छ?
ज्ञान त बल्ल यहाँ अध्यक्षमा परेपछि पढियो बल्ल. मलाई चाहिँ मन पर्थ्यो के भन्दाखेरि नैतिक शिक्षा र संस्कृत मलाई चाहिँ मनपर्दो विषय हो. मैले नैतिक शिक्षा र संस्कृत 7-8 क्लाससम्म मैले नैतिक र संस्कृत विषय नै मैले पढाउने गरेको हो.
त्यति बेलाको विद्यार्थी कस्ता थिए?
विद्यार्थीहरू अलि जस्तो होइन, त्यतिखेरको विद्यार्थी लगनशील थिए. विद्यार्थीहरू अलि जस्तो होइन, शिक्षकप्रति अलि आदरभाव गर्थे. किन नैतिक शिक्षा थियो संस्कृत, त्यसले गर्दाखेरि आत्मभावना थियो. अलिकति विद्यार्थीलाई त्रास नै थियो शिक्षकदेखि, अलि जस्तो होइन.
जुन नैतिक शिक्षा र संस्कृत लगायतका विषयवस्तुहरू अहिले चाहिँ हटाइएको छ, राख्नुपर्छ भन्ने किसिमका कुराहरू पनि एक वर्षले गरिरहेको छ. विद्यालयमा पढाउन चाहिँ कतिको आवश्यक छ?
एकदमै आवश्यक छ. नैतिक र संस्कृत जबसम्म हुँदैन तबसम्म तिनीहरूको आर्थिक संस्कार बन्दैन, नास्तिकै भइरहन्छन्. हामीले पढ्दाखेरि 6 कक्षादेखि थियो भने नैतिक र संस्कृत हामीले पढाउँदा चाहिँ 4 कक्षादेखि थियो. हाम्रो अध्यक्ष संस्थाका संस्थापक ब्रह्मज्ञानी श्री गुरुदेव का चेलाहरू हुनुहुन्थ्यो पाठ्यक्रम विकास केन्द्रमा. बाघेश्वर पाठ्यक्रम विकास केन्द्रमा चेलाहरू हुनुहुन्थ्यो गुरुदेवका. र गुरुदेव कस्तो किसिमको पाठ्यक्रम राखौँ भनेर गुरुसँग परामर्श लिन्थे. गुरुदेवले 4 कक्षादेखि नै संस्कृत राख, नैतिक राख, त्यति भयो भने मात्रै हाम्रो विद्यार्थीको आत्म संस्कार बढेर जान्छ, उनीहरू आत्मीय हुन्छन्. कहिले उमेरमा जुन छाप पर्यो त्यही छाप परिराखेको हुन्छ, त्यही छाप पर्छ भनेर नैतिक संस्कृत राखेको थियो. त्यो बेलाको विद्यार्थीहरू आत्मिक थिए. अब अतिथि देव भव, मातृदेव भव, पितृदेव भव, गुरुदेव भव भन्ने थियो. त्यस्तो किसिमको पढाइ थियो. त्यसले गर्दाखेरि चाहिँ नि विद्यार्थीहरू आत्मिक थिए. बिहान उठेर के गर्ने, अब चाहिँ दिन मध्याहमा के गर्ने, साँझमा के गर्ने, सारा कुरा चाहिँ नदी शिक्षामा थियो आफ्नो आचारको बारेमा. अब अहिले गएर त्यो नदी शिक्षा अब संस्कृत पनि खतम भयो. मलाई जहाँसम्म लाग्छ अब नदी शिक्षा र संस्कृत हुनैपर्छ. जबसम्म नदी शिक्षा र संस्कृत हुँदैन तबसम्म विद्यार्थीहरूको त्यो आर्थिक भावना हो, त्यो मनोबल दबेर जान्छ र आफ्नो स्वधर्मको बारेमा उनीहरूलाई कुनै पनि जानकारी हुँदैन.
अहिले चाहिँ तपाईँको परिवारमा को को हुनुहुन्छ, कसरी?
हाम्रो परिवारमा परिवार त हाम्रो लामै परिवार, ठुलै ठुलै परिवार हो. अब बाबु नानी 5 वटा हुन्, 2 बाबु 3 नानी हुँदै हुन्, बाबु त अब अलग भएर बसिहाल्छ ठुलो चाहिँ. नानीहरू 3 नानीहरू जिम्मा लगाइहाल्यो, कान्छो बाबु साथमा र कान्छी बुहारी, हामी बुढाबुढी एउटा नातिनी छन्, त्यति हो.
अबको समय चाहिँ कसरी, अबको बाँकी जीवन चाहिँ कसरी?
बाँकी जीवन यो सत्सङ्ग हो. हामी अध्यक्ष संस्थाको सत्सङ्गमा हामीहरू चाहिँ जीवन बिताउने यसैमा हो, यसैमा समर्पण गर्ने. हामीले मेची महाकाली भ्रमण गर्छौँ हामीहरू, जहाँ पनि हामी जहाँ पनि पुग्छौँ हामी यही चर्चा हुन्छ, आनन्द हुन्छ. हामीलाई चाहिए वस्तु आनन्द हो. सन्त जम्पतिबाट कमाएर आनन्द पाइएन, झन् दुःख भयो जम्पतिबाट. जबसम्म हामीले हामीभित्र रहेको परमात्मालाई चिन्दैनौँ तबसम्म सुख शान्ति मिल्दैन हामीलाई। त्यस कारणले हामीहरूले जाने यो परमात्मालाई हामीले चिनिसकेका छौँ, हामीलाई यो एक किसिमको पेसागत रूपमा नै हामीले सत्सङलाई मानेका छौँ। अब हामीले यति कमाउनु पऱ्यो, उति कमाउनु पऱ्यो, यसो गर्नु पऱ्यो, उसो गर्नु पऱ्यो भन्ने हामी लक्ष्य के पनि छैन। हामीले यो मनुष्य जीवन सार्थक कसरी पार्ने, यी 84 लाट पार यिनीबाट पार कसरी हुने, एक मात्र लक्ष्य हाम्रो यही छ।
समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद।
धन्यवाद लिनुभयो, हामी प्रफुल्ल छौँ। यो हामीले आफ्नो मनमा लागेका भावनाहरू व्यक्त गर्ने पाउने माया कर्णेललाई धेरै धेरै म आभार व्यक्त गर्दछु, किनभने यहाँले आएर धन्यवाद लिनुभयो, हामीले यसो दुई शब्द बुनिमोगहरू पाएँ।
आजका अतिथि हुनुहुन्थ्यो अध्यक्ष संस्था लुम्बिनी अञ्चलका सचिव पूर्व शिक्षक शोभाखर ढकाल। अर्को अङ्कमा अर्का अतिथिका साथमा उपस्थित हुनेछौँ। प्रविधिका साथी क्षितिज आचार्यलाई धन्यवाद। माया कलेल विदा हुन्छु, नमस्कार।